بسم الله الرحمن الرحيم. نحمده ونصلي على رسوله الكريم. اما بعد، اسلام کے جو احکام ہیں یہ سب کو معلوم ہے کہ یہ عقل والے کے لیے، جو عقل والا ہے اس کے لیے احکام. یہی وجہ ہے چھوٹے بچوں کے لیے ایسے احکام نہیں جیسے بڑوں کے لیے. البتہ اس میں صلاحیت ہے عقل والا بننے کی، اس لیے 7 سال سے ہی نماز ادا کرنے کی ترغیب دی گئی، 10 سال کا ہونے پر تنبیہ دی گئی. بالکل جو چھوٹے ہیں ان کو کوئی حکم نہیں. ایسے ہی جو بڑا آدمی ایسا ہو کہ اس کی سمجھ بوجھ ختم ہو گئی ہو، عقل متاثر ہو گئی ہو، ہوش اسے نہیں رہتا ہو، تمیز اس میں باقی نہ ہو، اس کے لیے بھی اسلام کا حکم نہیں. ایسی تمیز والی عقل اس کے ذریعے سے حلال حرام جائز ناجائز پہچانا جاتا ہو، ویسی عقل حیوانات میں نہیں. یعنی اسے یہ نہیں معلوم کہ میرے کھیت کا گھاس میرے مالک کے کھیت کا گھاس اور اس کے کھیت سے لگے ہوئے دوسرے کھیت کا گھاس میں کیا فرق ہے. میرے اس کے حیوان کو اس کی تمیز نہیں رہی، یہ بھی احکام اس کے لیے نہیں. تھوڑی بہت تمیز تو ہے ان میں، لیکن جائز ناجائز صحیح غلط کی تمیز نہیں. صرف یہ بتلانا ہے اس تذکرے کے ذریعے سے کہ اسلام کے جو احکام ہیں وہ احکام عقل سے متعلق، عقل والے کے لیے، اور عقل اور سمجھ دل میں پائی جاتی ہے. اس کا مطلب یہ ہے کہ پہلے اللہ کے احکام اصلاً دل سے متعلق. یہ جو ہاتھ پاؤں ہیں، آنکھ کان زبان ہے، اصلاً یہ مخاطب نہیں ہے. اصلاً مخاطب تو دل ہے. یہ ہاتھ پاؤں اعضاء و جوارح جو ہیں یہ خادم ہیں دل کے. جو حکم اندر سے آیا وہ حکم بجا لانا ان کا کام ہے، پورا کرنا ان کا کام ہے، اس حکم کو عملی جامہ پہنانا ان کا کام ہے. جب تک کہ بولنے کا اندر سے تقاضا نہ ہو نہیں بولتا، دیکھنے کا اندر سے تقاضا نہ ہو نہیں دیکھتا، پکڑنے کا اندر سے تقاضا جب تک نہ ہو نہیں پکڑتا، دوڑنے کا جب تک کہ اندر سے تقاضا نہ ہو نہیں دوڑتا. دل میں آیا تو بول دیا، بولتے نا، دل میں آیا دیکھنے کو دیکھ لیا، دل میں آیا سننے کو سن لیا، دل میں آیا جانے کو چلے گیا. خام جو بیٹھا ہوا ہے بولتا ہی نہیں، کیوں نہیں بولتے جی، ایسا کیوں خام جو بیٹھے ہو، میرا دل نے بول رہا بات کرنے. ارے بھائی سمجھ میں آ رہا نہیں آ رہا، اسی طریقے سے سمجھو، ہاتھ پاؤں اعضاء و جوارح جسمانی جتنے آلے ہیں ان سب کا حرکت میں آنا، یہ سب اندر سے احکام کو پورا کرنے کے لیے ہوتا ہے. اور یہ بھی ذہن میں رہنا چاہیے کہ جیسا حکم اندر سے آتا ہے ویسا کام یہ اعضاء و جوارح کرتے ہیں. قرآن سننا چاہیے اچھا تقاضا، قرآن سننا شروع کر دے. گانا سننا چاہیے بڑا جاندار بڑا شاندار، گانا سننا شروع کر دے. تو ایک سننا اچھا ہوا، دوسرا سننا خراب ہوا. دیکھنے والے کے حق میں ایک عمل اچھا ہے ایک عمل اچھا نہیں ہے نا، مگر اچھا حکم ہو کہ برا حکم ہو، اس کی وجہ سے اچھا کام ہوا برا کام ہوا تو حکم دینے والا تو ایک ہی ہے نا، ہے نا. اسی لیے حضرات صوفیاء کرام رحمہ اللہ زیادہ تر جو محنت کراتے ہیں وہ دل کو صحیح کرانے کی محنت کرتے ہیں. دل صحیح ہو جائے گا جو عقل کا حامل ہے، جہاں سمجھ بوجھ پائی جاتی ہے، جہاں تمیز اور شعور ہوتا ہے، جہاں حق نا حق کا امتیاز ہوتا ہے، وہ اگر صحیح ہو جاتا ہے تو پھر حکم بھی صحیح دیں گا, وہ بگڑ جاتا ہے تو حکم بھی غلط دیں گا. اب آپ بولیں گے کہ صاحب کبھی حکم صحیح دیتا کبھی حکم غلط دیتا, یہ علامت ہے اس بات کی تھوڑا صحیح ہے تھوڑا خراب ہے. اتنی محنت کرنی ہے اتنی کوشش کرنی ہے کہ پورا صحیح ہو جائے. وہ محنت کراتے ہیں حضرات بزرگان دین اہل اللہ صوفیاء اکرام. اب اس دل میں عقیدہ پایا جاتا ہے, اس میں فکر پائی جاتی ہے, اس میں سمجھ پائی جاتی ہے, اس میں صفات ہوتی ہیں. سمجھ کے حساب سے فکر متعین ہوتی ہے, عقیدے کے حساب سے فکر ہوتی ہے, فکر کے حساب سے سمجھ ہوتی ہے, سمجھ کے حساب سے صفات حرکت میں آتے ہیں, صفات کے حساب سے جذبات وجود میں آتے ہیں, جذبات کے حساب سے کام ہوتے ہیں. بس یہ ایک نظام ہے جو اس وقت میں پوری دنیا میں کام کر رہا ہے پورے انسانوں. اب ایک شخص وہ ہے جس نے یہ سمجھا کہ میرے پاس کار ہوگی تو میں معزز بنوں گا, اور ایک شخص وہ ہے جس نے یہ سمجھا کہ میں پرہیزگار ہوں گا تو معزز بنوں گا. تو ایک ہے کار سے معزز بننا اور ایک ہے پرہیزگار سے معزز بننا. کار سے معزز بننا یہ آدمی کا اس کا اپنا غلط فہم ہے, اس کا اپنا غلط علم ہے, اس کی اپنی غلط فکر ہے. اسی کے نتیجے میں دل میں بات بیٹھ گئی میرے پاس کار ہوگی تو مجھے عزت ملے گی, تو وہ کار حاصل کرنے کے چکر میں لگ جائے. اگر اس کی فکر صحیح ہوتی تو پھر وہ یہ کہتا کہ عزت دینے والے سے پوچھنا عزت کیسے ملے گی. جب عزت دینے والے سے پوچھے گا تو عزت دینے والا بولے گا کہ جو پرہیزگار ہوگا میں اسے عزت دوں گا. اب اس کا وہی خیال دل میں بیٹھے گا, وہی اس کا عقیدہ جمے گا, فکر اسی لائن سے متحرک ہوگی, جذبہ اسی اعتبار سے حرکت میں آئے گا. اب وہ پرہیزگاری والا طریقہ اختیار کرے. اتنے ہی ایسے لوگ جن کے پاس کار نہیں عزت والے ہیں, ہے نا, اتنے ہی ایسے لوگ جن کے پاس کار نہیں اس کو آپ بے کار, اتنے ہی بے کار ہیں عزت دار ہیں, ہے نا, اور اتنے ہی با کار ہیں بے عزت. تو اب اگر کار سے متعلق خیال وابستہ ہو گیا تو کار کے پیچھے پڑیں گے, مال سے متعلق خیال بیٹھ گیا تو مال کے پیچھے پڑیں گے, سونے چاندی سے متعلق خیال بیٹھ گیا تو سونے چاندی کے پیچھے پڑ جائیں گے, لباس سے متعلق خیال قائم ہو جائے تو لباس کے پیچھے پڑ جائیں گے, دنیاوی ساز و سامان سے متعلق اگر دل و دماغ میں یہ بات بیٹھی رہی کہ اس کے میرے پاس ہونے سے مجھے عزت ملے گی, تو پھر دنیاوی ساز و سامان کو حاصل کرنے کے چکر میں لگ جائیں گے. جب یہ فکر غلط ہو گئی, جب یہ علم غلط ہو گیا, جب یہ شعور اور فہم غلط ہو گیا, جب یہ سمجھ غلط ہو گئی, تو پھر ایسی صورت میں وہ مختلف قسم کے کام آپ کو ملیں گے جو اس وقت دنیا میں دیکھنے میں آ رہے ہیں. وہ کہے گا کہ صاحب مجھے کار چاہیے, کار کے واسطے مال چاہیے, مال کے واسطے دھوکا چاہیے, دھوکے کے واسطے جھوٹ چاہیے, ساری چیزیں جمع کرتا چلا جا رہا تاکہ وہ چیز مل جائے. لباس چاہیے عمدہ قسم کا, لباس کے لیے پیسہ چاہیے, پیسے کے واسطے الٹ پھیر چاہیے کہ زیادہ سے زیادہ ملے. اب وہ سارا مطلب ہو جائے, دل حکم دیتا چلا جائے گا کہ یہ کر لو یہ کر لو یہ کر لو, یہ کر لو, نتیجے میں سارا عمل غلط ہو جائے. تو اعمال کا بگاڑ دل کا بگاڑ کا نتیجہ ہے, اعمال کا سدھار دل کے سدھار کا ذریعہ, دل کے سدھار پر موقوف ہے. اسی لیے دل پر محنت کرنے کی کوشش کرنا, دل صحیح ہونے کے لیے عقیدہ صحیح رہنا, دل صحیح رہنے کے لیے علم صحیح رہنا, دل صحیح رہنے کے واسطے جذبات صحیح رہنا, इसीलिए सबसे पहली और बुनियादी जो चीज है जिंदगियों के सुधार के लिए वो इल्म और अकीदे की दुरुस्ती है। आज के इस मुख्तसर सी मजलिस में उसी इल्म और अकीदे से मुतल्लिक एक छोटा सा जुजिया आपके सामने रखा जा रहा है। हम सबों का ईमान है आखिरत पर, यकीन है आखिरत के बारे में, अकीदा है आखिरत का। आखिरत का मतलब इस जिंदगी के बाद वाली जिंदगी, दुनिया खत्म हो जाएगी उसके बाद अल्लाह ताला इंसानों को फिर पैदा करेंगे। जैसा कि अल्लाह पाक ने कुरान पाक में फरमाया, कमा बदअना अव्वल खल्क़िन नुईदुहु, जैसा हमने पहली दफा पैदा किया हम दोबारा पैदा करेंगे। मर जाएंगे, गल जाएंगे, सड़ जाएंगे, रेजा रेजा हो जाएंगे, तो फिर कैसा पैदा होंगे, सवाल पैदा हो सकता है। उसका जवाब है पैदा होने से पहले क्या थे, कुछ भी नहीं थे। पैदा करे, मरने के बाद कुछ भी नहीं रहेंगे, खत्म हो जाएंगे, फिर पैदा करना क्या मुश्किल है। अल्लाह ताला ने हजरत ज़करिया अलैहिस्सलाम को खुशखबरी सुनाई कि आपको साहिबजादा हम जाएंगे, इसका नाम भी हम तजवीज किए देते हैं, इसका नाम यहया होगा। इन्ना नुबश्शिरुका बिगुलाम इस्मुहु यहया, हम तुमको एक बेटे की खुशखबरी देते हैं, लड़के की, उसका नाम यहया है। और पैगंबर होते हैं उनको तो पूरा यकीन होता है, मौके की तलाश में रहते हैं, बंदगी का इजहार भी करते हैं, बात करने के लिए बहाना तलाशते हैं, इत्मीनान की खातिर कुछ मजीद गुफ्तगू करते हैं, यकीन तो पूरा रहता है। औलाद जब नहीं हुई थी हजरत ज़करिया अलैहिस्सलाम को तो दुआ करते थे अल्लाह ताला से, इन्नी वहन अल-अज़्म मिन्नी, मौला हड्डियां कमजोर हो गई, वश्ताल रासु शैबा, बाल पूरे सफेद हो गए, वलम अकुन बिदुआई का रब्बी शकिया, लेकिन आपकी से मांगने से मैं न महरूम हूँ न मायूस हूँ, मेरे बाद मेरे काम का क्या होगा इसके बारे में मुझे अंदेशा है, मेरी बीवी बांझ है, फैमिली मिल्लत उनका वलिया, मुझे बेटा अता फरमा दीजिए, वली दे दीजिए, मददगार अता फरमा दीजिए, यारी सुनी अगली में लदन का वली तो यहीं तक। अल्लाह ताला ने फरमाया ठीक है, अब यकीन था तभी तो मांगे, है ना। अल्लाह ताला तो खातिर मुतलक है ना, जिसको चाहे दे दे जब चाहे दे दे, इसीलिए जिनको औलाद नहीं है उनको ये पैगम्बरान इज़ाम अलैहिस्सलाम की दुआएं मांगना चाहिए औलाद के बारे में। हज़रत ज़करिया अलैहिस्सलाम को औलाद बहुत दिनों तक नहीं हुई, अभी आपने सुना आयत में बीवी बांझे मैं बूढ़ा हो गया हड्डियां कमजोर हो गई, लेकिन आप मुझे अता फरमा दीजिए, इतने ज़ईफ हो गए। हज़रत इब्राहिम अलैहिस्सलाम को भी औलाद नहीं हुई थी बहुत दिनों तक, उम्र के बड़े हिस्से गुजर जाने पर, बल्कि जब औलाद की खुशखबरी मिली हजरत सारा को, हजरत हाजरा को नहीं, उन्होंने कहा अजूज़ुन अकीम, बांझ हैं बूढ़े हैं कैसे मिलेगी, इन दो पैगम्बरों की दुआएं हैं पुराने पाक में, इनको औलाद नहीं है, वो हर नमाज के बाद में वो दुआ पढ़ना, और औलाद मांगो तो औलाद सालेह मांगना, जब भी दुआ मांगे तो बोलना अल्लाह बेटा दे, नहीं बोलना क्या बोलना अल्लाह नेक बेटा दे, सादतमंद सेहतमंद बेटा दो, वो दुआ मांगो। अब जो हाफिजा है उनको तो वो दुआएं याद होंगी, जो हाफिजा नहीं है वो हाफिजों से पूछना, जिनको आता उन्हें दूसरों को सिखाना, इनको नहीं आता और दूसरों से सीखना। मैं इसलिए सुना दे रहा हूँ, बहुत परेशान कर रहे लोग। एक दुआ है रब्बी हबली मिन लदुनका वलियन यरिसुनी, दूसरी दुआ है रब्बी हबली मिनस सालिहीन, तीसरी दुआ है रब्बी हबली मिन लदुनका ज़ुर्रियतन तय्यिबतन इन्नका समीउ दुआ, चौथी दुआ है रब्बी ला तज़रनी फ़र्दन व अंत खैरुल वारिसीन, पांचवी दुआ है वह असल हली फी ज़ुर्रियती इन्नी तुबतु इलैका व इन्नी मिनल मुस्लिमीन। پانچ دعائیں نماز کے بعد میاں بیوی دونوں پڑھنا. اردو میں دعا مانگے کیا بولنا؟ اے اللہ نیک اولاد عطا فرما. بیٹا دے, اور اگر کچھ بڑھا دیا تو کیا بولنا؟ چاند جیسا بیٹا دے. دین کا رجحان نہیں, نیکی کی طرف میلان نہیں, اسلامی جذبہ متحرک نہیں, ایمانی تقاضے کے تحت نہیں مانگی جاتی دعا. تو حضرت زکریہ علیہ السلام نے دعا بیٹا مانگا, اللہ تعالیٰ نے خوشخبری دی, اِنَّا نُبَشِّرُكَ بِغُلَامٍ اسْمُهُ يَحْيَى لَمْ نَجْعَلْ لَهُ مِنْ قَبْلُ سَمِيًّا. ہم تم کو بیٹے کی خوشخبری سناتے ہیں, لڑکے کی خوشخبری سناتے ہیں, اس کا نام یحییٰ تجویز کرتے ہیں, اور نام بھی ایسا کہ اس نام سے پہلے کسی کا نام نہیں. اب یہ ہو گیا سوال جواب. اب اس کے بعد زکریہ علیہ السلام بولتے ہیں, یا مولا کیسے بیٹا ہو جائے گا مجھ کو, انا یکون لی غلام, مجھے بیٹا کیسے ہو جائے گا, میری بیوی باج ہے, میں بوڑھا ہو گیا ہوں. اللہ تعالیٰ نے کیا فرمایا؟ وَقَدْ خَلَقْتُكَ مِنْ قَبْلُ وَلَمْ تَكُ شَيْئًا. ایسے ہی ہو جائے گا. تو ہم جس حالت کے بارے میں کہہ رہے ہیں, حالت یہی ہے ٹھیک ہے, لیکن اس کے باوجود ہو جائے گا. کیسے ہو جائے گا؟ تم پہلے کچھ تھے ہی نہیں, ہم بنائے, ہم نے تم کو بنایا. وَلَمْ تَكُ شَيْئًا, تم پہلے تو کچھ تھے ہی نہیں نا, جب نہیں تھے تو ہم بنائے. اب تھے سے تھے کرنا ہے, اب کیا مشکل ہے؟ اس پر مجھے یاد آیا کہ دوبارہ مرنے کے بعد اٹھائے جانے کا جو عقیدہ ہے اسلام کا, اس کے بارے میں بعض لوگوں کا یقین تھا کہ صاحب جب سب کچھ ختم ہو جائے گا تو کیسے ہو جائے گی اولاد, کیسے دوبارہ پیدا ہوں گے. جواب میں کہا جا رہا, کما بدانا اول خلق نعید, جیسے ہم نے پہلے پیدا کیا ایسے ہی دوبارہ پیدا کر دیں گے. اسی لیے جب کسی میت کو قبر میں اتارتے ہیں تو کیا بولتے ہیں؟ انا خلقناکم, اسی سے اٹھائے تھے, فیا نعیدکم, اسی میں دبا رہے ہیں, ومنہ نخرجکم, اسی سے نکالیں گے. تو موت کے بعد دوبارہ زندگی کا یقین ہے کہ نہیں ہے؟ اور لے یہاں سے لے کے چلنا پڑ رہا آج کل, بڑا زبردست دن ہے وہ, ایک ہزار سال کا. ان یومن عند ربک کالف سنۃ مما تعدون, بلکہ قیامت کا دن تو پچاس ہزار سال کا ایک دن ہے. کان مقدارہ خمسین الف سنۃ, حافظ جی ہو, پچاس ہزار سال کا ایک دن. حضرت آدم علیہ السلام سے لے کر قیامت تک جتنے لوگ پیدا ہوں گے پورے وہاں حاضر ہوں, کیا کیفیت ہوگی؟ اب پریشان رہیں گے سارے لوگ, بہت پریشان, کیا ہوتا ہے کہ کیا نہیں ہوتا ہے, کہ کیا نتیجہ نکلتا ہے, کہ کدھر کا فیصلہ ہوتا ہے, کہ کدھر جانا ہے, دائیں ہاتھ میں اعمال نامہ ملے گا کہ بائیں ہاتھ میں, پل پر سے گزریں گے تو کیا نتیجہ نکلیں گا, میزان عمل میں نیکیاں زیادہ ہوں گی کہ برائیاں, جنت کا فیصلہ ہوگا کہ جہنم کا, اللہ راضی ہوں گے کہ ناراض. اس درجے پریشانی ہوگی کہ لوگ کہنے لگیں گے کہ بھائی نتیجہ کچھ بھی نکل جاتا, حساب شروع ہو جاتا ہے, اتنا پریشان ہوں گے. پیغمبران اعظم علیہ السلام کے پاس میں جائیں گے, ہم سب کے جو جدے امجدے حضرت آدم, چلو ان کے پاس, سب تو انہیں کی اولاد ہیں, جا کے ان سے بولیں گے کہ اللہ سے سفارش کر دیں, حساب کتاب شروع ہو جائے. جائیں گے تو وہ کہیں گے کہ میرا نہیں بھائی, میرے سے ہونا مشکل ہے, نوح کے پاس جاؤ, حضرت ابراہیم کے پاس جاؤ, ایک کے بعد دیگر انبیاء ایک دوسرے کے پاس بھیجتے رہیں گے, اتنا کام کریں گے. آخر میں حضرت عیسیٰ علیہ السلام کے پاس میں آئیں گے تو حضرت عیسیٰ علیہ السلام نبی علیہ السلام کے پاس بھیجیں گے, یہ کام تو ہم تو ہمارا نہیں. اب حضور سجدے میں گر پڑیں گے, نبی کریم صلی اللہ علیہ وسلم سجدے میں جائیں گے اور اللہ کی تعریف شروع کر دیں گے. کیسے الفاظ سے تعریف کریں گے؟ حدیث میں آتا ہے کہ میری زبان پر اللہ تعالیٰ ایسے ایسے تعریفی کلمات جاری فرمائیں گے کہ اس سے پہلے کبھی کسی کی زبان سے جاری نہیں ہوگی, اور اللہ تعالیٰ اس سے خوش ہوں گے اور فرمائیں گے کہ اچھا محمد اٹھاؤ اپنا سر, مانگو کیا مانگو, تمہاری مانگ پوری کی جائے گی, سفارش کرو قبول کی جائے گی. فرمائیں گے کہ مولا حساب کتاب شروع ہوگی, اب حساب کتاب شروع ہوگا. پہلے تو ایمان غیر ایمان، توحید اور شرک، کفر اور ایمان، نفاق اور اخلاص، پہلے یہ دیکھ لیا جائے گا. جہاں شرک ہے، کفر ہے، ظاہر ہے کہ وہاں تو حساب کتاب کی ضرورت ہی باقی نہیں ہے، نہ میزان عمل ہے نہ تولا جانا. فلا نقیم لهم یوم القیامۃ وزنا، ان کے واسطے وزن وزن کچھ رہا تو تولیں گے، اتنے تو کیا تولیں گے. ہاں جو اصحاب ایمان ہیں ان کے ساتھ اعمال ہیں، ان کے اعمال کو برائیوں بلائیوں دونوں میں تمیز کرنے کے واسطے تولا جائے. اب یہ پورا ذہن میں رہنا چاہیے کہ میدان محشر ہے، ایک طرف ترازو ہے، ایک طرف جہنم ہے، اس کے اوپر سے پل صراط ہے، اعمال نامے دکھائے جا رہے ہیں، ہاتھوں میں تقسیم کیے جا رہے ہیں، کسی کے سیدھے ہاتھ میں مل رہا، کسی کے بائیں ہاتھ میں مل رہا. کیا بڑا دن ہے، بڑی عجیب بات ہے کہ اس دن لوگوں کے ہوش اڑے ہوئے ہیں اور کوئی کسی کے کام آنے کے لیے تیار نہیں ہے. نفسی نفسی کا عالم ہے، اور اس دن جسے سیدھے ہاتھ میں اعمال نامہ مل گیا وہ مزے میں ہوگا، اور جس کے بائیں ہاتھ میں اعمال نامہ ملا وہ سب سے زیادہ خائب و خاسر اور نقصان میں ہوگا. اتنا بڑا دن ہے، یہاں دنوں پر دن گزرتے جا رہے ہیں مگر وہ دن یاد نہیں رہ رہا. اتنا بڑا دن ہے، فیصلے کا دن ہے، وہ ہمیشہ ہمیشہ کے لیے آدمی کے گویا نتیجے کے کا وہ دن ہے، اور وہ عظیم الشان دن یاد نہیں. معمولی معمولی چیزوں کے واسطے لوگ دن یاد رکھ رہے ہیں، معمولی معمولی چیزوں کے واسطے. ایک چیز اچھی بنا کے اسے بیچنے کا ہے، کیا بولتا اب حلیم کے واسطے صرف 30 دن رہ گئے، پھر 29 دن رہ گئے، 28 دن رہ گئے، 27 دن رہ گئے، روزانہ عید. ایک معمولی سی چیز بیچنا ہے تو اتنا اہتمام ہے. گھر میں کوئی چھوٹی سی تقریب مقرر کر لی عقیقے کی، کوئی تقریب مقرر کر لی شادی کی، کوئی تقریب مقرر کر لی ولیمے کی، ڈیڑھ ڈیڑھ سال، دو دو سال، ایک ایک سال، چھ چھ مہینے پہلے سے مقرر کر کے روزانہ گنتے جا رہے ہیں، کیا تیاری کر لی ہے، کتنی تیاری کر لی ہے، کتنے دن رہ گئے، ضروری سامان آ گیا کہ نہیں آ گیا. جس کو دیکھو وہی دن کا سودا سوار ہے. کسی کی شادی ہے تو دوست آپ پوچھ رہے ہیں کمرے میں ہے تیری شادی، ابھی کتنے دن ہے تیری، میرے کو آنا ہے ہر صورت میں. چھوٹے چھوٹے کاموں کے واسطے دن یاد ہے. یہ عظیم دن جس کو قرآن پاک میں متعدد الفاظ سے یاد فرمایا گیا ہے وہ دن یاد نہیں. تو معلوم یہ ہوا کہ وہ جو ایمانیات میں ایمان بالیوم الآخر والا جو ہمارا عقیدہ ہے وہ بہت حد تک غفلت کا شکار ہو گیا. نہیں ہے یا نہیں بول رہے، اللہ کا شکر ہے کہ ہے، احسان ہے مولا کا کہ اس نے اس کے بارے میں ہم کو علم اور عقیدہ صحیح عطا فرمایا ہے. لیکن اس کا جو اثر ہونا چاہیے وہ تو اسی وقت میں رہے گا جبکہ یاد رہے. اتنا خیال تھا اس کا، ایک صحابی آئے پیارے نبی علیہ السلام کے پاس، حضور نے پوچھا کیا حال ہے، اللہ کا شکر ہے ایمان کی حالت میں ہوں. اچھا تو تم بولنا کو بول دیے، اس کی کچھ حقیقت وقیقت بھی ہے، خالی بول دیے. بولے حضور جب سے آپ قیامت کے دن کی تفصیلات سنائے ہیں ہمیشہ وہ میرے دل میں دماغ میں نظر میں گھومتا رہتا ہے. میدان محشر ہے، لوگ کھڑے ہوئے ہیں، ایک طرف ترازو ہے، ایک طرف جہنم کا پل ہے، کوئی گزر رہا، کوئی گر رہا، کوئی آگے بڑھ جا رہا، کسی کے سیدھے ہاتھ میں اعمال نامہ مل رہا، کسی کے بائیں ہاتھ میں مل رہا، کسی کا نیکی کا پلڑا وزنی ہو رہا، کسی کا برائیوں کا پلڑا بھاری ہو جا رہا، کسی کو جنت کا راستہ دکھایا جا رہا، کسی کو جہنم کا راستہ دکھایا جا رہا. مولا بس پیارے حبیب صلی اللہ علیہ وسلم بس یہی میرے دل و دماغ میں معاملہ سوار ہے، اس کو سامنے رکھ کر میں زندگی گزار رہا ہوں بس. اور میں کہ ہاں ٹھیک قائم رہو اسے، جب اسے یہ یاد رہیں گا تو اب کچھ بھی کرنے سے پہلے وہ دیکھیں گا نہیں دیکھیں گا، دل میں یہ بات اگر بیٹھی ہوئی رہی تو وہ ایسی صورت میں جو کام کرنا چاہے گا وہ یہ دیکھ کر کرے گا. कि भाई मामला आज का नहीं है, मामला कल का है, है ना। आजकल वो एटीएम कार्ड निकला था, है ना, सिर्फ खास हर एक के अपने अलग अलग मखसूस नंबर थे, खास कोड कोड मारते वक्त में पूरा देख को मारता नहीं, अल्लाह भी इधर उधर गड़बड़ हुआ तो नतीजा सही नहीं निकलता, है ना। नतीजा जरा भी इधर उधर हुआ, नंबर मारने का अमल जरा भी इधर उधर हुआ तो नतीजा सही नहीं निकलता, गलत है ना। पूरा देख के मारते कि नहीं मारते, थोड़े पैसे निकालना है तो पूरे एहतमाम से नंबर देख को मार रहे, अपने हर अमल का नतीजा है कि नहीं है। अगर नतीजा अच्छा निकालना है तो फिर जो भी कर रहे हैं देख के करना कि नहीं करना। यहां भी कहीं कहीं होगा बैरूनी ममालिक में मशरूबात वगैरह जो रहते हैं, स्प्राइट है, पेंटा है, लिमका है, कोका कोला है, मुख्तलिफ किस्म के जो मशरूबात रहते हैं, वहां डब्बे रहते हैं, मशीना रहते हैं, वो अंदर से वो डब्बे रखे हुए रहते, दिखते रहते बाहर से, सो मशीन रहती है उसमें वो रियाल डालना, रियाल डाले तो सेट बोल के पैसे अंदर चले जाते। वो डालने के बाद क्या करना, कोसा होना तुम्हारे को वो बटन दबाना, जौन सा चाहिए आपको वही बटन दबाए तो वही निकलता, जल्दी में उसके बजाय दूसरा दबा दिए तो दूसरा जल्द बोल के निकलता। सीधी सी बात है कि अमल जैसा नतीजा, जो नतीजा चाहिए अमल वैसा होना चाहिए। मेरे हर अमल का नतीजा है या नहीं है, अल्लाह ताला ने कुरान पाक में फरमाया فَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَى وَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَى, जो कोई जर्रा बराबर भी अच्छा काम करेगा वो उसे देखेगा, और जो कोई जर्रा बराबर भी बुरा काम करेगा वो उसे देखेगा, यानी उसका नतीजा सामने आएगा। जिसको पुराने बात में फरमाया हल तुर्ज़ौना इल्ला मा कुंतुम तअमलून, जो अमल तुम किया करते थे उसी का नतीजा है, उसी का सिला है, उसी का बदला है। तब जिस शख्स का, जिस भाई का, जिस बहन का ये अकीदा हो कि असल दिन ये दिन नहीं है, असल दिन वो दिन है, असल दिन ये जिंदगी नहीं है, असल जिंदगी वो जिंदगी है, असली नतीजा यहाँ का नहीं है, असली नतीजा वहां का है। यहाँ का क्या है जी, यहाँ का बहुत ज्यादा सोचने का नहीं है, ज्यादातर लोग ना यहाँ का सोच के बहुत परेशान है, और अल्लाह करे के बात समझ में आए। देखो मैं एक बार 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 बहुत काम की सुनाता हूँ, मगर उसकी अहमियत शायद जैसे दिलों में उतरने चाहिए नहीं उतर पा रहे। दुनिया में कोई नतीजा जो है कोई ज्यादा अहमियत नहीं रखता। एक काम हम करना चाह रहे हैं नहीं हुआ, कारोबार हम करना चाह रहे हैं नहीं चला, बाहर जाने की कोशिश में है नहीं हुआ, पैसों की मकदार बढ़ाना चाह रहे नहीं बढ़ा, सेहत बनाना चाह रहे नहीं बनी, बीमार है इलाज करें शिफा चाह रहे नहीं हुई, दिलों में परेशान खाली स्वास्थ्य से है ना, ये कोई और वजह है, इतने परेशान है सब इसी वास्ते परेशान, हम जो चाह रहे हैं वो नहीं हो रहा। बोल यहाँ का कुछ होना कुछ नहीं होना कोई बड़ा मसला नहीं है, मादी जरूरतों दुनियावी जरूरतों जिस्मानी जरूरतों से मुताल्लिक हो जाए खुशी की बात, लेकिन ईमान वाले का नुकसान उसमें कुछ भी नहीं है। ये बात याद रखने की, सेहतमंद रहना चाहे सेहतमंद रहे तो भी फायदा, सेहतमंद रहना चाहे बीमार हो गए तो भी फायदा। मोमिन को ये जुमला याद रखना, ज्यादा कमा के ज्यादा खिदमत करना चाहे ज्यादा मिला ज्यादा खिदमत करे तो भी फायदा, ज्यादा कमाना चाहे नहीं कमा सके तो भी फायदा, मगर मोमिन को भी परेशानी आई, टालना चाहे टल गई तो भी फायदा, नहीं टली तो भी फायदा, नुकसान कुछ भी नहीं है। आप बोले साहब वो कैसा समझ नहीं आया आज तक, तो समझ में नहीं आ रही बात, बात ये है कि जो हम चाह रहे हैं वो हुआ तो किसके करने से हुआ? अल्लाह के। किसका शुक्र अदा करेगा? शुक्र करने से फायदा होगा नहीं होगा? फायदा होगा। जो हम चाह रहे हैं वो हुआ, हमने शुक्र किया, फायदा। जो हम चाह रहे हैं वो नहीं हुआ, हमने सबर किया, फायदा। फायदा कहीं गया? यहाँ का कुछ होना नहीं होना कोई बड़ा मसला नहीं है, बहुत बड़ी चीज है ये। अल्लाह से मांगना है इसे। हमको हुक्म है हलाल कमाने के लिए दौड़ धूप करो, कोशिश करना है बस। कोशिश करें, मिल गया शुक्र, नहीं मिला सबर, फायदा। दोनों हालतों में है कि नहीं है ना? नुकसान भी नहीं है ना? नुकसान तो गैर मोमिन के लिए होता है, इसके पास ना शुक्र है ना सबर है। जिसके पास शुक्र की सिफत है या जिसके पास सब्र की सिफत है, उसको किसी हाल में नुकसान नहीं। मिलना नहीं मिलने का मसला नहीं है, मसला है सब्र शुक्र का। तो इसलिए असल जो मसला है वह यहाँ की दुनिया की जिंदगी की जरूरतों से मुताल्लिक बहुत ज्यादा बोझ लेके जिंदगी गुजारने का नहीं है। जिसका ईमान है आखिरत के दिन पर, उसे किसी भी काम के करने से पहले वो नतीजा देखना चाहिए कि क्या है। वो पहले नतीजा देख लेना, फिर उसके बाद अमल कर। मसलन दिल में ख्याल आया कि मुझे मस्जिद जाना चाहिए, नमाज का टाइम हो गया। अब इस ख्याल पर फौरन आप नतीजा देखें क्या है। आप कुरान की हदीस की रोशनी में देखेंगे तो आपको मालूम होगा कि साहब इसका नतीजा तो ये है कि हर कदम पर 10 नेकियां कर डालिए उस अमल को, है ना? घर में बैठे बैठे ख्याल आया फिल्म देखना चाहिए, थिएटर भी नया है, बड़ा भी है और उसमें दिखाई जाने वाली फिल्म भी बहुत नई है, कहते बहुत दिलचस्प है, हुजूम बहुत रह रहा है, कहते रश फुल है। जब देखो एलाना दे रहा हाउस फुल, जगह ही नहीं। बोले इतना ज्यादा क्या पुरकशिश है, दिल में ख्याल आया जाना चाहिए देखना चाहिए। तो कदम उठाने से पहले सोचना क्या नतीजा निकलने वाला है, उसका नतीजा क्या निकलने वाला है। हर कदम पर नेकी मिलेगी कि गुनाह मिलेगा, यहाँ का मसला नहीं है, मसला वहां का है। वहां क्या नतीजा निकलने वाला है, मेरा ये अमल बुराइयों के पलड़े में रखा जाएगा या नेकियों के पलड़े में। राजू के जो दो हिस्से होते हैं, सीधे हिस्से में नेकियां, बाएं हिस्से में बुराइयां। तो मेरा ये जो अमल है यही नेकियां है, यही बुराइयां है, यही रखी जाएंगी वहां। तो कौन से हिस्से में रखी जाएंगी वो देख के करना। जिसका ईमान बिल्लियों में ला के रहूंगा, हर अमल वो ऐसा करना शुरू करेंगे। जब दिल में ये ईमान बैठा हुआ होगा तो ऐसी सूरत में दिल जो हुक्म नाफिस करेगा तो वही करेगा ना जो उसके हक में आखिरत में अच्छा नतीजा निकाल सकता हो। अब ऐसी सूरत में जब आदमी ये फैसला कर रहा तो अब दो कुव्वतें इसे रोकना चाहती। एक कुव्वत उसकी अंदरून की नफ्स, दूसरी कुव्वत शैतान की, एक तीसरी कुव्वत और रहती इंसान नुमा शैतानों की। शैतान खाली वो इस रहते हैं बोल के मत समझो, इंसानों में भी बहुत सारे शैतान रहते। मिनल जिन्नति वन्नास, जिनों में से भी होते हैं और इंसानों में से भी होते हैं। यानी जो शैतानी कास पर खड़ा हो, शैतानी दावत में हाथ बटा रहा हो, शैतान को खुश करने वाले आमाल की तरफ लोगों को मुतवज्जे करता है, वो भी शैतानी। अब अकल तो यूं कहती है, दिल यूं कहता है कि आखिरत ये अमल से बनती है, ये करना चाहिए, ये अमल से बिगड़ती है, ये नहीं करना चाहिए। नफ्स क्या बोलता है, अरे यार इतनी मशक्कत में पड़ेगा तो बहुत मुश्किल हो जाएंगे, कर ले इस वक्त में, मजा भी मिल जाएगा, उसके बाद में तौबा कर लेना, ये समझाता। दास क्या बोलते हैं, आप भी से क्या लेके बैठे जी, ये जवानी में ये सब उम्र ढल जाने के बाद सोचने की बात है। वजीफा हो गया, पोतरा पोतरिया, नवासे नवासिया आ गए, रिटायर्ड हो गए, उसके बाद वो मस्जिद का कट्टा पकड़ लेना,
अभी से क्या है जमाने में,
बल्कि तो दीन के रूप में आता, क्या बोलता अल्लाह तबारक व तआला बड़े रहीम है मियां, बड़े करीम है। मुख्तलिफ अंदाज से ख्याल आता, जिस अल्लाह का हवाला दे के बोल रहे हैं वो अल्लाह बोल रहे हैं ये नहीं करना, इन्हें वही अल्लाह का हवाला दे के बोल रहा करो जी। जो अल्लाह माफ करने वाले हैं वो अल्लाह फरमा रहे हैं कि ये मत करना, और हम उसी अल्लाह की उसी सिफत को बयान करके बोल रहे हैं कर ले, धोखा दे रहा हूं ना इंसान। कोशिश करने के बावजूद वो तो बिल्कुल ऐसा ही हो गया, गलत फहमी हो गई। एक साहब को लतीफा सुने थे हम बहुत दिन पहले, जाम के झाड़ पे चढ़ गया था एक आदमी दूसरों के खेत बाप के, चढ़ के जामा तोड़ना खाना शुरू कर दिया, तो बाप वाला देखा ना इजाजत मांगा ना खरीदा कुछ भी नहीं, सीधा गया चढ़ के खाना शुरू कर दिया। तो आ गया उतरो नीचे, अरे पूछेंगे कैसा चढ़े, अरे इजाजत के कैसा तोड़े, तुम कौन है जी, ये झाड़ जो है अल्लाह का है, जाम भी अल्लाह का है, मैं भी अल्लाह का हूँ, तुम कौन बीच में। अच्छा अच्छा ठीक है, ये मजलिस में बैठ के गया था कि क्या है क्या नहीं। अच्छा ठीक है ठीक, खाओ खाओ तोड़ते रहो खाते रहो। जाके जल्दी से एक मोटा रस्सा ले गया है, एक मोटा डंडा भी ले गया है, बन दिया दरख्त को नीचे उतार के, दरख्त को बन दिया मोटे रस्से से मजबूत, और डंडे से पीटना शुरू कर दिया। उसने कहा ये क्या ये क्या ये क्या, रस्सा भी अल्लाह का है, डंडा भी अल्लाह का है, तू भी अल्लाह का मैं भी अल्लाह का। धोखा देने वाले धोखा देते हैं। कुरान शरीफ में जगह जगह फरमा दिया गया है फलाए ना फरमानी मत करो, फलाए ना फरमानी मत करो, और हम है कि जनाब हमारा नफ्स हमारे को तसल्ली देते चले जा रहा है, ये कर लेना बाद में धोखा कर, शैतान धोखा देते चले जा रहा, जो जी में आया करते रहो। हाँ हम बंदे हैं इंसान हैं, गलती हमसे हो जाती है, बशरी तकाजे के तहत में कोताहियां होती हैं, तो हो जाए तो तौबा कर लेना चाहिए, लेकिन ये कि उसके बुनियाद पे आप हम जानबूझ के ऐसा करें ये सही नहीं। हृदय आखिरत तो ऐसी चीज है कि आपने सुना होगा कि प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि एक मरतबा तीन अफराद चले जा रहे थे, बारिश बारिश हुई तो किसी गार वार में चले गए, पानी की धारों से जमीन खिसकी और चट्टान आके गार के मुंह के ऊपर ढंक गई। अब उनको रास्ता नहीं जाने का, निकलने का, तीन आदमी क्या क्या करना चाहिए, तो या जिंदा दफन हो गए, ये सूरत है, चट्टान हटाई भी नहीं जा सकती, किसी को आवाज भी नहीं दी जा सकती, जान बचाने का मसला टेढ़ा बना हुआ है, क्या करना चाहिए। आपस में उन लोगों ने मशवरा की कि बस भाई इस वक्त में तो सिवाय अल्लाह की खास मदद के कोई चीज काम नहीं आ सकती, इसकी बिना पर हर शख्स अपने अपने नेक अमल के हवाले से और नेक अमल के वसीले से अल्लाह से दुआ मांगे। एक ने माँ की खिदमत का हवाला दिया, अल्लाह ने थोड़ी सी चट्टान हटा दी। एक ने मजदूर की मजदूरी का हवाला दिया, अल्लाह ने थोड़ी सी चट्टान हटा दी। एक शख्स के बारे में आया है कि उसको गुनाह करने का पूरा चांस मिल गया, लेकिन जिसके साथ वो गुनाह करना चाहता था उसने कहा अल्लाह से डरो, वो अल्लाह के डर की वजह से रुक गया, अल्लाह ने पूरा रास्ता खोल दिया। गुनाह से बचना अल्लाह के डर की वजह से, ये इस कदर पसंदीदा हमारे परवरदिगार को कि आखिरत में उसकी मुराद पूरा करने का मामला तो पूरा करने का ही है, दुनिया में भी आने वाली मुसीबतों को हक ताला उसकी वजह से टाल देते हैं, इतना पसंदीदा अमल है। गुनाह करने का जब मौका आए तो आदमी अल्लाह से डरे और उनसे बचे, उस नाफरमानी से बचे। मेरा आखिरत में क्या होगा अगर आदमी के तसव्वुर रहेगा तो फिर आदमी के लिए गुनाह से बचना आसान हो जाएगा। ये जो अकीदा दिल से मुताल्लिक जो अहकाम है उनमें से ईमान है, ईमानियात पे ईमान बिल यौम आखिरत, और जिसका ईमान आखिरत के दिन पर होगा ऐसी सूरत में वो कोई सा भी काम करने से पहले ये सोचेगा कि इसका इस अमल का वहां नतीजा क्या निकले, फिर आप देखेंगे इंशाल्लाह पूरी जिंदगी सही होना आसान है, मुश्किल नहीं है, फिर पूरी जिंदगी सही हो सकती। अब कोई साहब झूठ नहीं बोल सकते, कोई बहन गीबतों में मुब्तला नहीं हो सकती, कोई किसी पे लान तान तशनी में नहीं लगेगी,
कोई किसी को धोखा वोखा नहीं देंगे,
बदअखलाकी नहीं, जुल्म सितम नहीं, सताना तकलीफ देना नहीं।
दो किस्म के चल रहे हैं इस वक्त में किस्से,
बहुत सारे मर्द औरतों के ऊपर जुल्म कर रहे हैं, और बहुत सारी औरतें जरा भी मर्जी के खिलाफ हुआ क्या क्या की लिखा लेंगे, मुकदमा डाल दें। एक पैसा नहीं पूछा इनो 2 लाख मांगे, साइकिल भी नहीं पूछा इनो कार दो बोले। खाली कुछ नाराज हो गया, गुस्से में आ गया था, इनो मारे पीटे सब लिखा लेके लंबे लंबे फलीते बना के ले आके डाल देंगे। दोरी केसों में सैकड़ों हजारों, जुल्म दो तरफ से चल रहा है। यहाँ इस दुनिया की जिंदगी में दो कौड़ी हो सकता है कि झूठे झूठे मुकदमे की वजह से मिल जाए, यहाँ हो सकता है कि मर्द होने की वजह से थोड़ा बहुत तुम जुल्म सितम कर दो तो चल जाए, तुम्हारे नफ्स की थोड़ी सी भड़ास निकल जाए। लेकिन कल कयामत का जो दिन है वो दिन ऐसा है कि उस दिन के बारे में प्यारे हबीबुल्लाह सल्लम ने इरशाद फरमाया कि बगैर सींग की बकरी को बदला लेने का मौका मिलेगा दुनिया में उस बकरी से जिसने सींग होने की वजह से उसे मारा। ऐसा इंसाफ का हो दिन है। बुजुर्गों की हालत तो बहुत ही अजीब गरीब किस्म के, कितना डरते थे वो छोटी छोटी कोताही और कमी से। इस जमाने में उनका तस्करा करना भी लोगों के वास्ते ताज्जुब खेज चीज बन जाए। रोशनाई से कागज पे लिखने के बाद जो इंक का कभी कभी खतरा गिर जाता तो उसको सुखाने के वास्ते पहले जमाने में और बारीक रेत मिट्टी उसके ऊपर डालते थे। पहले दवातों में होती थी रोशनाई, सियाही लकड़ी के कलम होते थे उसमें डुबा के लिखते थे, कभी कभी उसकी नोक पे ज्यादा रोशनी आ जाती थी तो कागज पे धब्बा पड़ता था। उसको सुखाने के वास्ते जज्ब कर देने के वास्ते फैलना फैल कर कागज खराब नहीं होना बोल के हल्की सी गर्द और मिट्टी उसके ऊपर डालते थे तो वो जज्ब हो जाती थी, वहां का वही धब्बा खत्म हो जाता। बाद में वो जाजिमा शुरू हुए, वो चाका निकले तो उसके जरिए से उसको खुश करते थे और अब तो वो किस्सा ही खत्म हो गया। अब तो वो बाल पेन है और जब से बाल पेन शुरू हुआ तहरीरा सबकी खराब हो गई। जब तहरीरा खराब हुई तो अब वो दूसरी किस्म की तहरीर शुरू हो गई। अब अपने को लिखने का नहीं है, अपने को खाली ठोंगे मारना है। तो वो जमाने में खाली रोशनाई को सुखाने के वास्ते दूसरे की दीवार से रगड़ कर मिट्टी गिराने के वास्ते भी हिम्मत नहीं करते थे लोग। पहले की मिट्टी की दीवारों के मकानात होते थे, किसी जगह बैठे हुए लिख रहे अचानक उसके ऊपर पड़ गया, अरे क्या करना चाहिए, जगह तो ऐसी है कि यहाँ कुछ बारीक रेत नहीं मिल सकती है, मिट्टी नहीं मिल सक रही, खुश्क दीवार से जरा सा ऐसा नाखून से रगड़े तो जरा सा बुरादा निकल के गिर गया तो खुश्क हो जाती है, बोले तो दूसरे की दीवार से उसकी भी जरूरत नहीं करते। किसी जमाने में ये है, और ये जमाने का हल कैसा है। एक जगह मैंने मसला सुना है कि बाबा ये जायज नहीं है, ऐसा मत करो, गलत है ऐसा करना, कि साहब तुम चिर में कुर्बानी के पैसे ले लिए और जनाब उसको मदरसे में पढ़ाने वाले मौल साहब को दे दिए, ये सही नहीं है। तो साहब क्या बोल रहे हैं, कहा मौली साहब कौन से जमाने में कैसे मसले सुना रहे, और काय के वास्ते। वही साहब जिस गाँव का ये किस्सा है वो गांव में तो लोग ऊंटा निकल जा रहे, तुम बोल रहे हैं कि मच्छर छान के पियो। इस दर्जे जुरत बेबाकी पैदा हो गई दीनियात के सिलसिले में, इस दर्जे इस्तिख़फ़ाफ़ आ गया अक़ाम इस्लाम के सिलसिले में, कोई खौफ बाकी नहीं रहा। ऐसा मालूम होता है कि ना आखिरत में जाना है, ना अल्लाह के बारगाह में हाजिर होना है, ना हिसाब किताब है, ना पूछताछ है, ना अमल नामे से साबका है, और ना जन्नत और जहन्नम के सिलसिले में आदमी को कोई अंदेशा है, कुछ भी नहीं है समाज। तो इसलिए अमाल मौकूफ है अंदरून के अहकाम पर, और अंदरून का के अहकाम का दुरुस्त होना मौकूफ है दिल की दुरुस्ती पर, और दिल के दुरुस्त होने के वास्ते जरूरत है सही इल्म की, सही एतकाद की, सही अखलाक। सही इल्म, सही एतकाद और सही अखलाक के पैदा करने की असलन ये मेहनत है, वो बन जाता है तो बस सब कुछ सही हो जाता है।
یہاں پہنچ کر آپ کو وہ حدیث شریف کا مفہوم شاید سمجھنے میں زیادہ مشکل نہیں ہوگی کہ جس میں فرمایا گیا ہے کہ دل صحیح ہو جاتا ہے تو تمام اعضاء و جوار تمام جسم صحیح رہتا ہے، اور اگر دل بگڑ جاتا ہے تو پورے جسم کے اعمال بگڑ جاتے ہیں۔ اذا صلح صلح الجسد كله واذا فسد فسد الجسد كله، دل کے صحیح رہنے پر پورا جسم صحیح، دل کے بگڑ جانے پر پورا جسم بگڑ جاتا ہے۔ اسی لیے ذکر کے ذریعے سے، مراقبے کے ذریعے سے، محاسبے کے ذریعے سے، دعا کے ذریعے سے، مذاکرے کے ذریعے سے، دینی پاکیزہ ماحول کے ذریعے سے اپنے اندرون کی طرف دھیان اور توجہ زیادہ رکھنا چاہیے۔ اللہ تعالیٰ اپنے کرم سے صحیح علم و عمل کی سب کو توفیق عطا فرمائے۔ اللهم لك الحمد والله ولك الشكر، اللهم انا نسالك علما نافعا ورزقا واسعا وشفاء من كل داء، اللهم احفظنا من كل بلاء الدنيا وعذاب الاخره، اللهم استر عوراتنا وهم جراتنا واغفر عوائدنا واغفر ذنوبنا واشف مرضانا، اللهم حبب الينا الايمان وزينه في قلوبنا وكره الينا الكفر والفسوق والعصيان وجعلنا من الراشدين، صل وسلم وبارك على سيدنا المرسلين، والحمد لله.